सर्वप्रथम युहन्नाको सुसमाचारबाट हामी के भयो यहाँ त दस अध्यायदेखिको चाहिँ हामी एघारदेखि अठारसम्म हामी पढ्नेछौँ। दस पद पनि म पढ्ने इच्छा गर्दछु। योहन्नाको सुसमाचार दस अध्यायको अनि एघारदेखि अठारसम्म, दसदेखि अठारसम्म हामी पढ्नेथ्यौँ। यहाँनिर दसमा चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। अनि वास्तवमा येशु प्रभुमा यो प्रशस्त मात्राको जीवन नै हाम्रो निम्ति एउटा शुभ समाचार हो। यहाँ एघार पद, म असल गोठालो हुँ, असल गोठालाले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्दछ। अनि आजको मुख्य विषय यही असल गोठालोको सम्बन्धमा हामी हेर्नेछौँ, र विशेष गरी येशु प्रभु असल गोठालो हुनुभएको कुराको योग्यता अथवा असल गोठालो कस्तो व्यक्ति हुन्छ भनेर, येशु प्रभुलाई चाहिँ असल गोठालो हुनु भएको योग्यता चाहिँ के हो भन्ने कुरा येशु प्रभुले जुन यो अध्यायमा भन्नुभएको छ त्यसबाट हामी सुरु गर्नेछौँ। त्यस्तै बाह्र पदमा, भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो होइन, त्यसले त ब्वाँसोलाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ र ब्वाँसोले भेडाहरूलाई गाँजी लैजान्छ र तितर बितर पारिदिन्छ। अनि यहाँ अर्को यो गोठालोको कन्ट्रास्ट भन्दाखेरि चाहिँ असल गोठालोको विपरीत चाहिँ भाडाको गोठालो जो चाहिँ विश्वासयोग्य हुँदैन, त्यो कुरो चाहिँ भेडाको कुनै सुरक्षा गर्दैन, त्यो कुरा पनि यहाँनिर येशु प्रभुको चित्रण हामी देख्दछौँ। योहन्ना दसको तेह्रमा त्यो भाग छ किनभने त्यो भाडाको मान्छे हो, जस त्यसले भेडाको केही वास्ता गर्दैन, त्यो चाहिँ भाडाको भएको कारणले भेडाको वास्ता गर्दैन। अनि चौधमा, म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छ। अर्को गहिरो कुरा उहाँले भन्नुहुन्छ कि म मेरो भेडाहरूलाई चिन्छु र भेडाहरूले पनि मलाई चिन्छ। पन्ध्र पद, जसरी पिताले मलाई चिन्नुहुन्छ म पितालाई चिन्छु अनि म भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। अर्को महत्त्वपूर्ण कुरा, येशु प्रभु असल गोठालो हुनुभएको योग्यता चाहिँ भेडाहरूको लागि उहाँले आफ्नो प्राण अर्पण गर्ने कुरा यहाँ भन्नुभएको छ। सोह्र पदमा, मेरा अरू भेडा छन् जो यस बगालका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछ। अनि जो विश्वास गरि नसकेकाहरू, जो प्रभुको भेडाहरू हुन्, तिनीहरूले पनि उहाँको स्वर सुनेर उहाँको बगालमा आउनेछ भनेर येशु प्रभुले भन्नुभएको छ। त्यस्तै दसको सत्रमा, पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता नलिने हेतुले अर्पण गर्दछु। उहाँले फेरि दोहोऱ्याएर प्राण अर्पण गर्दछु भनेर भन्नुहुन्छ। त्यसपछि अठार पद, कसैले मलाई मेरो प्राण लिन सक्दैन तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। अर्को कुरा चाहिँ, असल गोठालोले हाम्रो लागि जो प्राण अर्पण गर्नुहुन्छ त्यो चाहिँ जबरजस्ती अथवा कुनै अरू कारणले होइन, तर उहाँको स्वइच्छाले उहाँको प्राण दिनुहुन्छ भेडाहरूको लागि भन्ने कुरा यहाँनिर हामी देख्दछौँ। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ, यो आज्ञा मैले मेरा पिताबाट पाएको हुँ। अनि यो कुरा चाहिँ यहाँ येशु प्रभुले प्रष्ट पार्नुभएको छ। उहाँको यो घोषणापछि असल गोठालो हुने के कस्ता योग्यता र गुणहरू हुनुपर्छ भनी येशु प्रभुले यो अहिले हामीले भर्खरै पढेको कुराहरूमा देख्दछौँ। अनि त्यो कुराहरूलाई विचार गरेर हामीले केही कुराहरू आज अलिकति गहिराईमा हेर्ने प्रयास गर्छौँ। हामीले पुरानो नियममा विशेष गरी भजन सङ्ग्रह 23 परम प्रभु के अरे परमेश्वर चाहिँ असल गोठालो हुनुहुन्छ भन्ने बारेमा सिक्दछौँ। अनि वास्तवमा यहुदीहरूको कन्सेप्ट भनेको चाहिँ उनीहरूको सोच विचारमा परमेश्वरलाई चाहिँ एउटा गोठालोको रूपमा भन्ने कुरा चाहिँ उनीहरूले बुझ्थे, किनभने इजरायलीहरूलाई चाहिँ परमेश्वरले एउटा असल गोठालोले जस्तै हेरचाह गर्नुहुन्थ्यो। त्यही कुरा चाहिँ एउटा क्रिस्चियन विश्वासमा महत्त्वपूर्ण कुरा हामीको रूपमा चाहिँ हामी बुझ्दछौँ। अरू धर्मकर्मका कुराहरूमा चाहिँ उनीहरूको देवदेवताहरूलाई यस प्रकारले देख्न सक्दैनन् उनीहरूले, तर हामी परमेश्वरलाई एउटा असल गोठालोको रूपमा देख्न सक्छौँ। अनि इजरायलीहरूको कन्सेप्टमा चाहिँ यो थियो, परमेश्वर जसले सुरक्षा दिनुहुन्छ, जसले शक्ति प्रदान गर्नुहुन्छ, जसले आवश्यकतामा सबै कुराहरू उपलब्ध गराइदिनुहुन्छ, यो महत्त्वपूर्ण कुरा एउटा असल गोठालो। अनि यो बाइबल अथवा परमेश्वरको वचन, इजरायलीहरू जो परमेश्वरले छानेको जाति, उनीहरूले बुझ्ने परमेश्वरको बारेमा यो कुराहरू उनीहरूले प्रशस्त के अरे प्रष्टसँग बुझ्दथे। वास्तवमा यहुदीहरूले परमेश्वर असल गोठालोको रूपमा सोच्दथे, त्यो चाहिँ राम्रो सोच पनि हो खासमा, होइन? त्यसैले परमेश्वर एउटा असल गोठालोको रूपमा हामीले चिन्न सक्यो भने तपाईँ र मेरो विश्वासमा हामी अझै गहिरो हुन सक्छौँ, हामी आनन्दित हुन सक्छौँ। वास्तवमा भजन सङ्ग्रह 23 छवटा पदहरू छन्, तपाईँले त्यहाँ एकदमै महत्त्वपूर्ण गोठालोको हिसाबले गर्नुभएको, परमेश्वरले गर्नुभएको प्रतिज्ञाहरू हाम्रो जीवनमा, किनभने परम प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहीको घटी हुँदैन भन्ने एक पदबाट सुरु भएर भजन सङ्ग्रह 23 धेरै कुराहरू हामी देख्दछौँ। त्यसैले जब येशूले म असल गोठालो हुँ भन्नुभयो, उहाँले त्यही यहुदी विचार, जो यहुदीहरूले एउटा परमेश्वरलाई गोठालोको रूपमा यहुदीहरूले पहिला नै सोच्थे, उनीहरूले आफैलाई भेडाको रूपमा त राखेका थिएनन् कच्चोटि। भेडा भन्ने बित्तिकै धेरै कुराहरू हुन्छ, भेडा भनेको एउटा बगालमा बस्छ, भेडाले अर्कालाई मर्का गर्दैन, भेडाले गोठालोको पछि लाग्छ, धेरै कुराहरू एउटा भेडा र ब्वाँसोमा फरक छ, होइन? त्यस कारण त्यो कुरो छुट्टै छ। र यहाँ इजरायलीहरू येशूप्रभुले जब म असल गोठालो हुँ भन्नुहुन्छ, त्यहाँ उहाँले जुन चेलाहरू र इजरायलीहरूको बिचमा, यहुदीहरूको बिचमा भन्दै हुनुहुन्थ्यो, उहाँले आफैलाई एउटा परमेश्वरको रूपमा, जो गोठालो जस्तै हुनुहुन्छ, मानिसहरूको हेरचाह गर्ने, सुरक्षा गर्ने, सबै कुराहरू उपलब्ध गराउने, त्यसको रूपमा आफैलाई प्रस्तुत गर्नुहुन्छ। अनि त्यसैले यो एकदमै महत्त्वपूर्ण सत्य कुरा चाहिँ हामी देख्दछौँ। मतलब के छ भने येशू परमेश्वर जस्तै उनीहरूको असल गोठालो हुनुहुन्थ्यो, यद्यपि मानिसहरूले चिनेका थिएनन्, तर उहाँ एउटा असल गोठालो हुनुहुन्थ्यो। प्रभुले यहाँ यो खण्डमा हामीले जुन हेऱ्यौँ, असल गोठालोको रूपमा तिनवटा योग्यताहरू, असल गोठालो हुन येशु प्रभु किन योग्य हुनुहुन्छ भन्ने कुराको तिनवटा योग्यताहरूको बारेमा अथवा गुणहरूको बारेमा हामी यहाँ हेर्दछौँ। पहिलो चाहिँ यहाँनिर तिनवटा गुणहरूको बारेमा तपाईँलाई, पहिलो चाहिँ आफ्ना भेडाहरूको निम्ति उहाँको प्राण अर्पण गर्नुभयो। एउटा असल गोठालोले चाहिँ आफ्नो भेडाहरूको निम्ति प्राण अर्पण गर्न सक्नुपर्छ। उहाँले भन्नुभयो, असल गोठालाले आफ्नो भेडाहरूको निम्ति चाहिँ आफ्नो प्राण अर्पण गर्दछ। दोस्रो पोइन्ट चाहिँ, येशूलाई असल गोठाला हुन योग्य बनाउने दोस्रो कुरा चाहिँ उहाँले भन्नुहुन्छ, उहाँ आफ्ना भेडाहरूलाई व्यक्तिगत रूपमा र एक एक गरी चिन्नुहुन्छ। असल गोठालोको हिसाबले के छ भनेदेखि, उहाँका भेडाहरूलाई पर्सनल्ली र इन्डिभिजुअल्ली, अङ्ग्रेजीमा भन्दाखेरि पर्सनल्ली इन्डिभिजुअल्ली भनेको चाहिँ एक एक गरेर व्यक्तिगत रूपमा नै उहाँले चिन्नुहुन्छ। यो कति महत्त्वपूर्ण, तपाईँ र म जो येशु ख्रीष्टमा छौँ, उहाँसँग हाम्रो व्यक्तिगत रूपमा चिन्जान हुन्छ विश्वासद्वारा। अनि तेस्रो कुरा चाहिँ, येशूलाई असल गोठालो हुन योग्य बनाउने तेस्रो महत्त्वपूर्ण कुरा चाहिँ, उहाँसँग आफ्ना भेडाहरूको हेरचाह र सुरक्षा गर्ने अधिकार र शक्ति छ। भेडाहरूमाथिको अधिकार र भेडाहरूलाई सुरक्षा दिने अथवा हेरचाह गर्ने सबै शक्ति अधिकार उहाँसँग छ। येशू र उहाँका पिता परमेश्वर, यो अधिकार उहाँले कहाँबाट पाउनुहुन्छ भन्दाखेरि चाहिँ, येशू र परमेश्वर पिता चाहिँ एकै हुनुहुन्छ, यो सबै अधिकार उहाँले परमेश्वरबाट पाउनुहुन्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। येशूले भन्नुभयो, असल गोठालाले भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्दछ। उहाँको बलिदानले उहाँको भेडाहरूप्रतिको महान प्रेम प्रदर्शन गर्दछ, वास्तवमा नै निस्वार्थ प्रेम देखाएको छ, होइन? त्यो कुरा चाहिँ हामी देख्दछौँ। वास्तवमा अरूको सट्टामा आफ्नो प्राण अर्पण गर्नुभन्दा ठुलो प्रेम चाहिँ कसैले पनि देखाउन सक्दैन। सत्य प्रेम त्यो हुनसक्छ जसले स्वइच्छाले अरूको लागि आफैलाई सेल्फ सेक्रिफाइस भनेर भन्छ। ट्रु लभ, साँचो सत्य प्रेम चाहिँ स्वइच्छाले अरूको लागि बलिदान हुनु, आफैलाई अर्पण गर्नु, अनि जुन कुरो येशूले देखाउनु भएको छ। अनि यहाँ कतिपटक हामी सुन्छौँ आमा बाबुहरूले कतिचोटि आफ्नो छोराछोरीहरूको कुनै अड्जिलो एकदमै अप्ठ्यारो परिस्थितिहरूमा छोराछोरीहरूको ज्यान बचाउनु पऱ्यो भनेदेखि आमा बाबुले आफ्नो ज्यान, कतिचोटि मान्छेहरूले त्यस्तो गरेको हामी देख्दछौँ, आफ्नो ज्यान फालेर आमा बाबुलाई बचाउँछन्। अनि कतिचोटि आमा बाबु मरेर छोराछोरी चाहिँ बाँचेका हुन्छन्, होइन? त्यतिखेर ज्यान फालेर बचाउनु खोज्दाखेरि अनि आमा बाबु साँच्चै नै बाबुको मृत्यु हुन्छ अथवा आमाको, त्यस्तो घटनाहरू हामी देख्दछौँ यहाँ, होइन? त्यस्तै किसिमले येशू प्रभुले चाहिँ आफैलाई बलिदान गरेर उहाँका भेडाहरूलाई बचाउनु भयो। अनि यो नै एउटा सत्य प्रेमको परिभाषा भनेर हामी देख्दछौँ। यो परमेश्वर के अरे यो आमाको प्रेमको बारेमा त धेरै कुराहरू हामीले पढ्दछौँ, जस्तो चराहरूको गुणमा आगो वनमा आगो लाग्दाखेरि चराको बच्चाहरूले चाहिँ के अरे चराको आमाले चाहिँ चरालाई आफ्नो बच्चाहरूलाई छोपेर त्यो आगोमा आफै डढेर आफ्नो ज्यान पनि दिन्छ भनेको हामीले सुनेका छौँ। कतिचोटि खाल्टामा बच्चाहरूलाई राखेर छोपेर आफू चाहिँ डढेर मरेर त्यो बच्चाहरू चाहिँ बाँचेको, धेरै किसिमका उदाहरणहरू हामी देख्दछौँ। अनि येशू प्रभुले 15 पद र 17 पदमा म आफ्नो प्राण भेडाहरूको निम्ति अर्पण गर्छु भन्ने कुरालाई दोहोऱ्याउनु भएको हामी देख्दछौँ। अनि यी पदहरूबाट हामीले प्रष्ट देख्छौँ। पहिलो चाहिँ हामी यो हेरिरहेको छ, आफ्ना भेडाहरूको निम्ति उहाँले आफ्नो प्राण अर्पण गर्नुभयो। उहाँले भन्नुभयो असल गोठालाले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ। यो पहिलो कुरा, येशू चाहिँ साँच्ची नै असल गोठालो हुनुहुन्छ भन्ने कुराको प्रमाण हामी यहाँ देख्दछौँ। यसमा 15 पदमा जसरी पिताले मलाई चिन्नुहुन्छ म पितालाई चिन्छु अनि म भेडाहरूको लागि आफ्नो प्राण अर्पण गर्छु। यहाँ येशू प्रभुले भेडाहरूको लागि आफ्नो प्राण अर्पण गर्ने कुरा उहाँले भन्नुहुन्छ। अनि दोस्रो कुरा 17 पदमा पनि हामी हेर्छौँ, पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। वास्तवमा परमेश्वर पिताले येशू प्रभुलाई मानिसहरूको निम्ति बलिदान हुन पठाउनुभयो अनि परमेश्वरको पिताको आज्ञा पालन गर्नको निम्ति उहाँले पिताको जुन योजना थियो त्यो पुरा गर्न आफ्नो प्राण अर्पण गर्नुभयो। हामीलाई थाहा छ गेत्सेमनीमा जब प्रार्थना गर्दै हुनुहुन्थ्यो येशू प्रभु, उहाँको पसिना रगतको रूपमा आइराखेको थियो अनि त्यहाँनिर उहाँले त्यति सजिलो कुरा थिएन, उहाँ मानिस पनि हुनुहुन्थ्यो अनि यो क्रुसको दण्ड खपेर मर्ने कुरा सजिलो थिएन। अनि हामीलाई थाहा छ मिल्छ भनेदेखि यो कचौरा हटाइयोस् तर मेरो होइन तपाईँको इच्छा पुरा होस्। अनि येशू प्रभु साँच्चै नै परमेश्वरको पिताको इच्छा पुरा गर्न आउनुभयो। त्यसैले यहाँनिर एउटा महत्त्वपूर्ण कुरा के देख्छौँ भने परमेश्वरले जसरी आफ्नो पुत्र येशू ख्रीष्टलाई प्रेम गर्नुहुन्छ, अब त्रियक परमेश्वरको बारेमा त एउटा रहस्यकै कुरा हो किनभने पिता र पुत्र एउटै हुनुहुन्छ, पुत्र पितासँग अनन्तदेखि हुनुहुन्छ, संसारको सबै सृष्टि येशू प्रभुले गर्नुभयो, मानिसलाई येशू प्रभुले बनाउनु भयो, यद्यपि उहाँ पुत्र हुनुहुन्छ र पिताको इच्छा पुरा गर्न संसारमा आउनु भएको छ र उहाँले स्वइच्छाले आफ्नो प्रेमको कारणले जसरी पिताले हामीलाई प्रेम गर्नुहुन्थ्यो त्यही प्रेम येशु प्रभुले गर्नुभयो र आफैलाई अर्पण गर्नुभयो, बलिदानको रूपमा आफैलाई दिनुभयो। त्यो कुरो हामी यहाँ देख्दछौँ। शक्ति सर्वशक्तिमान परमेश्वरको पुत्र जो स्वर्गमा आफ्नो पिताको महिमामा जीवित रूपमा रहनुहुन्थ्यो अनन्तदेखि, र मानवता जो पापमा परेको थियो उनीहरूकोलाई पापबाट उद्धार गर्न एउटा बलिदानको खाँचो थियो जुन अरू कुनै उपाय हुन्थेन, अनि त्यो बलिदान पुरा गरेर मानिसहरूलाई पापबाट शैतानको शक्तिबाट स्वतन्त्र गर्नलाई परमेश्वरले सुन्दर योजना बनाउनु भयो, जुन चाहिँ योजना पुरा हुनलाई परमेश्वर पिताले आफ्नो पुत्रको मूल्य चुकाउनु पर्थ्यो, जुन चाहिँ येशु प्रभुको प्राण बलिदान हुनु पर्थ्यो, अनि त्यही बलिदान हुन अर्पण गर्न येशु प्रभु तयार हुनुभयो, किनभने उहाँले तपाईँ र मलाई प्रेम गर्नुहुन्थ्यो। अनि यो जुन चाहिँ शब्दहरू हामी पढिराखेको छौँ यो परमेश्वरको वचन हो, जुन चाहिँ येशु प्रभु आफैले भन्दै हुनुहुन्थ्यो, अनि यसलाई सिरियसली सोच्ने विषय हो, होइन? अनि येशु प्रभु आफैले भन्दै हुनुहुन्थ्यो, त्यसैले तपाईँ र मलाई उद्धार गर्न येशु प्रभु आफैले मृत्युसम्म वरण गर्न तत्पर हुनुभयो, किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। त्यो एउटा असल गोठालोमा हुनुपर्ने योग्यता हामीले देख्दछौँ। वास्तवमा परमेश्वरले मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ भन्ने प्रमाण यहाँनिर देख्दछौँ। पावलले रोमीको पुस्तकमा 5:8 भन्दछन्, परमेश्वरले हामी तर्फको उहाँको प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि बलिदान हुनुभयो, अनि त्यही कुरा चाहिँ यहाँनिर भयो। अनि त्यसैले येशु प्रभुले आफ्नो प्राण अर्पण गर्ने कुरा र उहाँ असल गोठालो हुनुभएको कुरा यहाँ प्रष्ट पार्दै हुनुहुन्छ। परमेश्वर पिता र परमेश्वर पुत्र दुवैले हामीलाई प्रगाढ प्रेम गर्नुहुन्थ्यो। उहाँको प्रेम अगापे भनेको चाहिँ निस्वार्थ असीमित प्रेम उहाँले हामीलाई गर्नुहुन्थ्यो, कहिले अन्त नहुने अनन्त प्रेम। अनि येशु प्रभुको मृत्यु सहनलाई पिता पनि तयार हुनुभयो। येशु प्रभु आफै आफ्नै शरीरमा यो दण्ड, यो दुःख, यो कष्ट, मृत्युको त्यो कोराको चोटदेखि लिएर क्रुसमा काँटी ठोकिएको सबै कुरा सहेर आफ्नो प्राण दिनलाई उहाँ तयार हुनुभयो, अनि त्यो नै परमेश्वरको प्रेमको ठुलो प्रदर्शनको रूपमा हामी देख्दछौँ। एउटा असल गोठालो भन्ने कुराको योग्यता त्यहाँबाट हामी देख्दछौँ। अनि यहाँ रोमी 8:32 लेखेको छ, जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबैको निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र येशुकै साथमा। यहाँनिर पावलले रोमीहरूलाई लेख्दै गर्दा भन्दैछन्, परमेश्वरले आफ्नो पुत्रलाई पनि हाम्रो निम्ति बाँकी नराखेर यति ठुलो बलिदानको लागि दिनुभयो, र बाँकी हाम्रो जीवनमा चाहिने आशिषहरू पनि उहाँले दिनुहुनेछ येशु सँगसँगै भन्ने कुरा यहाँनिर हामी पढ्दछौँ। त्यसैले उहाँ असल गोठालो हुनुभएको कुरा चाहिँ को प्रमाण चाहिँ हामी देख्छौँ। परमेश्वर तपाईँ र मलाई कति ठुलो प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ उहाँले आफ्नो पुत्रलाई यत्रो प्रेम गर्नुहुन्थ्यो र पनि तपाईँ र मेरो लागि अर्पण हुनलाई पठाउनु भयो। त्यही प्रेम हामीलाई आज पनि गर्नुहुन्छ, येशु प्रभुले पनि गर्नुहुन्छ। हाम्रो उद्धार गर्न परमेश्वर पिताले आफ्नो पुत्रलाई दिइहाल्नुभयो, अनि त्यसकारणले परमेश्वरलाई हामीले के गर्न सक्छौँ, महिमा दिन सक्छौँ। अनि वास्तवमा परमेश्वरको प्रेम योहन्ना 3:16 एकदमै धेरै मान्छेले सुन्ने भन्ने र कुरा गर्ने गरेको पद, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16 जो यस्तो प्रेम गर्नुभयो र आफ्नो पुत्रलाई दिनुभयो भनेको चाहिँ बलिदान हुन दिनुभयो, त्यो कुरो चाहिँ हामी यहाँ देख्दछौँ। अनि त्यस्तै योहन्ना 10:17-18 हामीले हेऱ्यौँ भनेदेखि उहाँले प्रष्ट पार्नुभएको कुरा हामी यहाँ देख्दछौँ। 17 पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। यहाँ प्रभु येशूले के भन्नुहुन्छ, म पिताको इच्छाअनुसार आफ्नो प्राण अर्पण गर्छु त्यसकारण पिताले मलाई प्रेम गर्नुहुन्छ अथवा म पितालाई प्रेम गर्छु त्यसकारण म यो अर्पण गर्छु भन्ने कुरा यहाँ उहाँले भन्नुहुन्छ। आफ्नो स्वइच्छाले जबरजस्ती होइन, उहाँले नगर्नु पनि सक्नुहुन्थ्यो, हाम्रो निम्ति आफैलाई उहाँले बलिदान हुन दिनुभयो, जसले गर्दा आज हामी फेरि अनन्तको लागि कहिल्यै अन्त नहुने जीवन र परमेश्वरबाट पाउने सबै परिवर्तन सबै महिमामय जीवनको लागि प्रतिज्ञा पाएका छौँ। त्यसको लागि त्यो उपलब्ध हाम्रो लागि छ। उहाँलाई कसैले जबरजस्ती गरेको थिएन, होइन, हामी प्रतिको उहाँको प्रेमको कारणले नै उहाँले यो सबै अर्पण सबै क्रुसको काम 2000 वर्ष अगाडि नै सिद्धाउनु भएको थियो। हामी उहाँलाई केही दिन सक्दैनौँ त्यसको बदलामा। वास्तवमा हाम्रो उद्धारको लागि पनि हामीले केही गर्न सक्दैनौँ, हाम्रो हामीले गरेको कुराबाट उद्धार हुन सक्दैन। कतिचोटि क्रिस्चियनहरूले विचार गर्छन् कि अर्को धर्म अर्को संस्कृति अर्को विचारबाट आएको हुनाले हामीले परमेश्वरलाई खुसी बनाउनु पर्छ, हामीले चाहिँ ताकि हामी मुक्तिमा निश्चय हुन सक्छौँ। होइन, विश्वासद्वारा परमेश्वरले हामीलाई सित्तैमा मुक्ति दिनुहुन्छ। हाम्रो मुक्तिको लागि चाहिने सबै कुरा उहाँ आफैले गरिसक्नु भएको छ। उहाँलाई आफ्नो प्राण अर्पण गर्नुभएको निम्ति र हाम्रो असल गोठालो हुनुभएको निम्ति तपाईँ र मैले गर्न सक्ने कुरा चाहिँ उहाँप्रति हृदयदेखि नै धन्यवाद चढाउने, उहाँप्रति सदैव धन्यवादी हुने, उहाँको विचारलाई जहिले पनि आफ्नो विचारमा लिइराख्ने, यो कुरा चाहिँ तपाईँ र मैले गर्न सक्ने, नत्र परमेश्वरलाई दिन सक्ने कुरा हामीमा केही पनि छैन। हामीमा भएको कुरा उहाँलाई केही पनि चाहिँदैन। यहाँ प्रश्न आउँछ, कस्तो महान बलिदानपूर्ण र गहिरो प्रेम गर्नुहुने लाई चाहिँ हामीले कसरी यस्तो प्रेम गर्नुहुनेछ परमेश्वरले यति ठुलो महान र बलिदान पूर्ण यो गहिरो प्रेम जो निस्वार्थ प्रेम हामीलाई देखाउनु भयो, अब हामी हरेकले उहाँलाई चाहिँ के गर्ने, कसरी जवाब दिने, कसरी रेस्पोन्स गर्ने भन्दाखेरि चाहिँ यसको सही जवाब हाम्रो उहाँप्रति हृदयदेखि धन्यवादी हुने र हाम्रो जीवन जिउने कुरामा उहाँलाई महिमा हुने र आदर हुने किसिमले जिउने, यो दुईवटा कुरा, उहाँप्रति धन्यवादी र हाम्रो जीवन जिवाईमा चाहिँ परमेश्वरलाई महिमा होस्, जहिले पनि प्रभुको इच्छा अनुसारको जीवन जिउने। होइन, एउटा ब्रेसलेट लगाउने चलन थियो केही वर्ष अगाडि, 20-25 वर्ष अगाडि, WW वाट वुड जिजस डु, WWJD भनेर लेख्ने चलन थियो। हिजो आज त्यो कुरा गर्न नि छोड्यो, किनभने यो मिडिया र यो हल्लामा धेरै बदलिँदै जान्छ यो संसारमा, होइन, कहिलेकाहीँ के कुरा आउँछ कहिलेकाहीँ के कुरा आउँछ, परमेश्वरको कुरा एउटै छ। तर योवटा बेलामा के थियो भनेदेखि हामीले कमसेकम जहिले पनि हामीले जिउँदाखेरि येसुले चाहिँ के गर्नुहुन्थ्यो त्योबाट चाहिँ हामीले गाइड पाउँछौँ, हामीले येसुको निम्ति जिउनुपर्छ, येसुले के गर्नुहुन्छ त्यसको अनुसरण गर्नुपर्छ, अनि वाट वुड जिजस डु WWJD त्यसको ब्रेसलेट बनाएर आजकल चाहिँ मैले कुरा गरेर सुनेको छैन, तर वास्तवमा त्यो हरेक विश्वासीको लागि हरेक दिन विचार गर्नुपर्ने कुरा हो। उहाँले हाम्रो आदर कसरी हामीले दिन सक्छौँ भन्दा उहाँले कसरी के गर्नुहुन्थ्यो त्यसको अनुसरण गर्ने, दैनिक जीवन केवल उहाँलाई प्रसन्न पार्ने कुरामा जिउने, हरेक कुरामा चासो देखाउने कुरामा उहाँको मनअनुसारको कुरा उहाँको इच्छाअनुसारको कुरा गर्ने, हामी उहाँको आज्ञा जबरजस्ती कर कापले पालन गर्नु पर्दैन, तर हाम्रो स्वइच्छाले सदैव हाम्रो निम्ति चाहिँ उहाँले असल गर्नुभएको छ। त्यसैले हामी उहाँमा भरोसा गर्न सक्छौँ, उहाँको आज्ञाहरू पालन गर्न सक्छौँ, किनभने उहाँले सधैँ हाम्रो भलाइ चाहनुभएको छ। त्यो कुरो चाहिँ हामी देख्दछौँ। हामी योहन्ना 15:10 हेर्दछौँ, त्यसको जवाफ हामी कसरी दिन सक्छौँ भन्ने कुरामा यहाँ 18 एकचोटि तपाईँलाई म पढ्न चाहन्छु, कसैले मबाट मेरो प्राण लिन सक्दैन तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु, आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ, यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। येशु प्रभुले यहाँनिर स्वइच्छाले तपाईँ र मेरो लागि सबै कुरा उद्धारको काम गर्नुभयो, किनभने पिताको आज्ञा भएको कारणले, किनभने उहाँले पितालाई प्रेम गर्नुहुन्छ। त्यसैले योहन्ना 15:10 हामी पितालाई कसरी, हामी येशूलाई कसरी प्रेम गर्ने, परमेश्वरलाई कसरी प्रेम गर्ने भन्नेको उत्तर, किनभने जसै उहाँले हामीलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको वचनमा यो पनि छ कि हामीले उहाँलाई प्रेम गर्नुपर्छ। अनि युहन्ना 15:10 के छ, यदि मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ, अथवा उहाँको आज्ञा पालनमा चाहिँ हामीले उहाँप्रति प्रेम देखाउँछौँ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। त्यस कारणले परमेश्वरलाई प्रेम कसरी गर्ने भन्ने कुरा पनि प्रष्ट यहाँ के छ भने, उहाँको इच्छा गर्ने भनेको उहाँको आज्ञा के छ त्यो पालन गर्ने, त्यो कुनै अरू नियतले होइन, सो इच्छाले खुसी साथ परमेश्वरलाई हामी प्रेम देखाउन सक्छौँ। अनि हामी उहाँलाई प्रेम गर्छौँ किनकि हामीले पहिला उहाँलाई प्रेम गरेर खुसी बनाउनु पर्ने होइन। यहाँ पहिलो योहन्ना 4:19 के छ, हामी प्रेम गर्छौँ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। त वास्तवमा योहन्ना पहिलो योहन्ना 4 अध्यायमा हेर्नुभयो भने प्रेमको बारेमा धेरै कुरा छ, अनि त्यहाँनिर परमेश्वर नै प्रेम हुनुहुन्छ, उहाँको स्वभाव प्रेम छ भनेर लेखिएको छ। त्यस कारणले हामीले उहाँलाई सित्तैमा खुसी, धेरै मानिसहरूको विचारमा चाहिँ कतिचोटि के विचार गर्छन् भने, किनभने हामी त्यही प्रकारले हुर्किन्छौँ, मसँग परमेश्वर खुसी हुनुहुन्छ कि हुन्न, म कसरी परमेश्वरलाई, मेरो उद्धार कसरी निश्चय हुन्छ, अनि दिनदिनै सङ्घर्ष गर्छन्। त्यो जरुरी छैन, जुन दिन हामीले उहाँलाई पक्का भरोसा गरेर विश्वास गर्छौँ उहाँले हाम्रो उद्धार गरिसक्नुभयो, अब हामीले उहाँलाई कसरी आदर गर्ने भने चाहिँ उहाँको आज्ञा पालन गरेर उहाँलाई प्रेम गरेर। त्यसैले उहाँको महान प्रेमको सही उत्तर दिने, रेस्पोन्स गर्ने चाहिँ उहाँलाई साँचो प्रेम गर्ने भनेको चाहिँ उहाँको आज्ञा पालन गर्ने। अब दोस्रो पोइन्टमा हामी हेर्छौँ येशूलाई असल गोठालो हुन दोस्रो योग्यता चाहिँ के रहेछ भनेदेखि, येशूले भन्नुभयो उहाँ आफ्ना भेडाहरूलाई व्यक्तिगत रूपमा र एक एक गरी पर्सनल्ली र इन्डिभिजुअल्ली चिन्नुहुन्छ। त्यो एउटा खुसी, एउटा अचम्मको कुरा हो। तपाईँलाई कहिलेकाहीँ लाग्छ कि दुःख पनि परिरहेछ, अभाव पनि भइरहेछ, विरोध पनि भइरहेछ, निराश पनि भइरहेछ, खुसी पनि भइरहेछ, हाम्रो जीवन मानसिक रूपमा के भन्छ इमोसनल्ली तलमाथि धेरै भइरहेको छ परिस्थिति अनुसार। अनि कहिलेकाहीँ यस्तो मन आउँछ कि परमेश्वरले सबै कुरा हेरिराख्नु भएको छ, परमेश्वरलाई सबै कुरा थाहा छ। होइन, तपाईँ र म जब परमेश्वरलाई पक्का विश्वास गरेका छौँ, परमेश्वरले हामीलाई हर परिस्थितिमा सहायता गर्नुहुन्छ, किनभने उहाँको हामीसँग, हाम्रो उहाँसँग व्यक्तिगत सम्बन्ध छ, उहाँले हामीलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ, पर्सनल्ली र इन्डिभिजुअल्ली। यो एकदमै महत्त्वपूर्ण, किनभने क्रिस्चियन विश्वास धर्म कर्म होइन, यसको सुरुवात विश्वासद्वारा हुन्छ, यो अनुग्रहबाट सित्तैमा आउँछ, यो नै फरक छ। कसैले मुक्ति पाएको छ कि छैन, स्वर्ग जान्छु कि जान्न, परमेश्वरले क्षमा दिनुभयो कि भएन, यो सबै कुरा सोचिराख्नु पर्दैन। तपाईँहरू मेरो विश्वास पक्का हो भने हामी उहाँबाट नयाँ गरी जन्मिन्छौँ, उहाँको सम्बन्धमा आउँछौँ। सो क्रिस्चियन विश्वास भनेको चाहिँ जीवित परमेश्वरसँगको साँचो सम्बन्ध हो। त्यसैले वास्तवमा यो अध्यायमा उहाँ जतिजना येशूकाहरू छन् अथवा उहाँका भेडाहरू छन् तिनीहरूको बिचमा, भेडा र असल गोठालोको बिचमा चाहिँ त्यो सम्बन्धका कुराहरू धेरै छन्। अनि वास्तवमा यो असल गोठालो, भेडा, दाखको बोट र हाँगा, यो जुन चाहिँ विभिन्न किसिमका उदाहरणहरू येशू प्रभुले दिनुहुन्छ, यसले एउटा सरल रूपमा गहिरो सत्य बुझाउँछ। असल गोठालो र भेडाको बिचमा धेरै कुराहरू तपाईँले विचार गर्न सक्नुहुन्छ। असल गोठालाले के गर्छ भेडाको निम्ति, भेडाको सर्वस्व कुरा गोठालाको भरमा हुन्छ। अनि असल गोठालो छ भने भेडा बलिया हुन्छन्, सुरक्षित हुन्छन्, बगाल बढेर जान्छ, हामीलाई थाहा छ। किनभने एक एक भेडाको कहाँनिर खुट्टामा घाउ छ, कुन चाहिँ खुट्टामा अप्ठ्यारो छ, कहाँ के, कुन चाहिँ भेडाले के खान्छ, कसलाई तिर्ख लागेको छ, कसलाई हिँड्न गाह्रो छ, सबै कुराहरू गोठालोलाई थाहा हुन्छ। अनि त्यो सम्बन्धको कुरा यहाँनिर के छ भनेदेखि, परमेश्वरले तपाईँ र मलाई व्यक्तिगत रूपमा हाम्रो के खाँचो छ, हामी कुन अवस्थामा कमजोर छौँ, कुन अवस्थामा बलियो छ, सबै उहाँले जान्नुहुन्छ। यो नै भेडा र भेडा गोठालाको बिचको सम्बन्धको एउटा गहिरो सत्यता हो। त्यसले चाहिँ किनभने क्रिस्चियन जीवन भन्ने नै एक आपसमा सम्बन्ध सम्बन्धको कुरा हो। अनि यो कुरा चाहिँ यो खण्ड जो हामीले हेरिराखेका छौँ पटक पटक दोहोऱ्याइएको छ, जस्तो भेडा र असल गोठालोको बिचको सम्बन्धको बारेमा पहिला तपाईँलाई यो 3 पद, 3 देखि 5 पदसम्म हामीले हेऱ्यौँ भनेदेखि यहाँ देख्नुहुन्छ, ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाले उसको स्वर सुन्छन् र त्यसले आफ्ना भेडाहरूलाई नाउ काडी काडी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। यो ढोके पनि ढोका पनि अस्तिको हप्ता हामीले हेरेको थियौँ, येशू प्रभु आफै हुनुहुन्छ होइन। चार पदमा जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसक्छ, ऊ तिनीहरूलाई अघि अघि हिँड्छ र भेडाहरूले त्यसलाई बचाउँछन् किनभने तिनीहरूले उसको स्वर चिन्छ, भेडाहरूले उहाँको स्वर चिन्छ, उहाँले भेडाहरूलाई आफ्नो भेडाहरूलाई चिन्नुहुन्छ। यो कुरो प्रष्ट हामी देख्दछौँ। तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन्, तर त्यसदेखि भाग्नेछन् किनभने अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैन, अपरिचित व्यक्तिको स्वर चाहिँ भेडाहरूले चिन्दैनन्, त्यसकारण तिनीहरूदेखि चाहिँ अलग्गै भाग्छन्। अर्को चाहिँ हामी आठ पदमा हेर्छौँ, दसको योभन्दा दसको, म भन्दा अघि आउने सबै चोर र डाकुहरू हुन् तर भेडाहरूले तिनीहरूको स्वर सुनेनन्। भनेको मतलब तिनीहरूको स्वरलाई ध्यान दिएर तिनीहरूको पछि लागेनन्। यो सुन्ने भन्ने कुरा चाहिँ एउटा चाहिँ आवाज सुन्नेको अर्थ लाग्छ भने यहाँको सही अर्थ चाहिँ मेरो कुरा सुन्या भएदेखि त तँलाई सुख हुन्थ्यो भन्छ नि, त्यो सुन्या भए भनेको चाहिँ मान्नेसँग सम्बन्ध लाग्छ। सुन्नु भनेको चाहिँ त्यसलाई ध्यान दिएर त्यसअनुसार गर्नेसँग होइन। बाबामाको कुरा सुन्ने छोराछोरीहरूलाई विकास हुन्छ, आशिष हुन्छ होइन। बाबामाको कुरा नसुन्ने छोराछोरीहरूलाई परमेश्वरको आशिष उनीहरूबाट लुटिन्छ। यो बाइबलमा एकदम महत्त्वपूर्ण शिक्षा छ त्यसको बारेमा होइन, त्यो कुरा सुन्ने कुराको बारेमा प्रष्ट यहाँनिर हामी देख्दछौँ आठ पदमा। त्यस्तै चौध पदमा, म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। अनि यो भेडा र असल गोठालोको बिचको सम्बन्धको बारेमा यसरी प्रष्ट यहाँ भनिएको हामी देख्दछौँ। अनि सोह्र पदमा पनि, मेरा अरू भेडा छन् जो यो गोठका होइनन्, तिनीहरूलाई म पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन्। सी, उहाँको बगालको भेडाहरू जो अहिले बगालमा आइसकेका छैनन्, जस्तो तपाईँ र म एक दिन येशू प्रभुमा थिएनौँ, तर उहाँको आवाज हामीलाई आयो, हामीले सुन्यौँ र आज हामी उहाँको बगालमा छौँ किनभने हामीले सुन्यौँ। त्यस्तै कतिजना मान्छेहरू अहिले पनि उहाँको बगालमा छैनन्। तपाईँ र मेरो काम चाहिँ उहाँलाई चिनाउने, गोठालोलाई चिनाउने र उहाँको वचन सुनाउने, जसले गर्दा उनीहरू उहाँको स्वर सुनेर आउन सक्छन्। तिनीहरू एउटै बगालका हुनेछन् र एउटै गोठालो हुनेछ। त्यस्तै सत्ताइस पदमा, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। भेडा गोठाला र भेडा गोठको सम्बन्धमा महत्त्वपूर्ण कुरा प्रष्टसँग येशु प्रभुले यहाँ बताउनु भएको छ। यहाँनिर येशु प्रभुले आफ्नो भेडाहरूलाई चिन्नु भएको कुरा, भेडाहरूले उहाँको स्वर चिन्ने र सुन्ने कुरा, सुन्ने भनेको मेरो फेरि पनि सुन्ने भनेको चाहिँ त्यसलाई विश्वास गरेर त्यस अनुसार गर्ने होइन, उहाँका भेडाहरूले अर्को झुटो गोठालो पनि चिन्छन् जसले गर्दा उनीहरूको कुरा चाहिँ मान्दैनन्, सुन्दैनन्। यो कुरा हामी प्रष्ट देख्दछौँ। उहाँकाहरूले अथवा उहाँका भेडाहरूले मात्र उहाँको स्वर चिन्छन्, मतलब त्यसलाई ध्यान दिन्छन्, लिसन, उहाँको स्वरलाई लिसन गर्छन्, त्यसलाई पालन गर्छन् होइन। अरू धर्म कर्ममा उनीहरूले आफ्नो प्रयासमा नाना थरीका कुराहरू गर्ने परि कुरा सिकाइरहेका हुन्छ होइन। कतिचोटि धेरै जस्तो त्यो जुन चाहिँ धर्म कर्मको बारेमा शिक्षा दिने मान्छे छ त्यसैको खुट्टा धोकेको देख्छौँ कहिलेकाहीँ हामी होइन। वास्तवमा यति विकृति भएको धर्म कर्ममा मान्छेहरू अन्धो भएर लागेका छन्, तर परमेश्वर जसले आफ्नो मानिसहरूको उद्धारको लागि यसरी उद्धारकर्ता परमेश्वरबाट आउनु भएको छ, जो येशू प्रभु हुनुहुन्छ, सबै धर्म मान्नेको पनि उहाँ उद्धारकर्ता हुनुहुन्छ, तर त्यो अरू धर्म मानेर येशूलाई भेट्नेवाला चाहिँ होइन, उहाँकै स्वर सुन्नु पर्यो। यो नै कति महत्त्वपूर्ण कुरा छ कि तपाईँ र मेरो कान उहाँले खोलिदिनु भयो। क्रिस्चियन विश्वासमा हाम्रो सम्बन्ध प्रभु येशूसँग हुन्छ, अरू कसैलाई धर्म मान्नु परेन, अरू कसैलाई पुज्नु परेन, कुनै कुराको भाकल गर्नु परेन, कति कुराहरू पुर्याउनु परेन, तपस्या दान गर्नु परेन, यो भयो कि भएन, पुगे कि पुगेन भनेर सोच्नु परेन। तपाईँ र मैले येशूलाई भरोसा गरेर उहाँतिर फर्क्यौँ भनेदेखि हामीलाई उहाँले स्वीकार्नुहुन्छ, फिनिस, उद्धार त उहाँले गर्नुहुन्छ। त्यसैले जुन भेडा र असल गोठालोको सम्बन्धमा व्यक्तिगत सम्बन्ध हुन्छ र उहाँले हरेक भेडाको व्यक्तिगत समस्या, व्यक्तिगत आवश्यकता, व्यक्तिगत खाँचो जान्नुहुन्छ, हाम्रो के खाँचो छ, होइन हामी एकअर्कालाई हेर्दाखेरि त्यति चिन्न सक्दैनौँ, मतलब उसको कमजोरी के छ, उसलाई के को मद्दत गर्छ, परमेश्वर चिन्नुहुन्छ, उहाँलाई सबै जानकारी छ। त्यस कारण तपाईँ मैले निराश हुनु पर्दैन, प्रभुतिर फर्कन सक्छौँ र उहाँको अनुग्रह, उहाँको शक्ति, उहाँको सहायता हाम्रो लागि पवित्र आत्माद्वारा दिनुहुन्छ। उहाँ हाम्रो प्रभु, र बाइबलमा यस्तो पनि लेखेको छ योहन्ना 15 अध्यायमा, उहाँ प्रभु मात्र होइन हाम्रो मित्र पनि भनेर भन्न सक्छौँ। मित्रको सम्बन्ध कस्तो हुन्छ, किनभने मित्रसँग उहाँले सबै कुरा बाँड्नुहुन्छ, त्यसैले उहाँले हामीलाई आवश्यकता परेको सबै कुरा जानकारी दिनुहुन्छ। हाम्रो लागि यति ठुलो अभाग्य मौका छ कि हामी परमेश्वरको बगालमा उहाँद्वारा प्रवेश गर्दछौँ, हाम्रै क्षमता र शक्तिमा केही गर्नु पर्दैन, जुन चाहिँ अरू धर्मकर्मले दिँदैन। अरू धर्मकर्म मान्छे मान्ने मान्छेहरू वर्षौँ तपस्या गरेर सबै दुःख भोगेर पनि उनीहरूलाई कहिल्यै निश्चित हुँदैन कि उनीहरूले उद्धार पाएको। परमेश्वरसँग व्यक्तिगत सम्बन्ध त कुरै छोडिदिनुहोस्, तर तपाईँ र म परमेश्वरको छोराछोरी कहलिन्छौँ, स्वर्गीय छोराछोरी, स्वर्गीय सन्तान, कति ठुलो कुरा हो। येशु प्रभुको बारेमा ज्ञान र उहाँको सम्बन्धमा रहेर उहाँको इच्छा अनुसार जब तपाईँ र म जीवन जिउन निरन्तर उत्सुकता हुन्छौँ, क्रिस्चियनहरूको सही मतलब क्रिस्चियन भनेको चाहिँ येशु ख्रिस्टद्वारा परमेश्वरको सम्बन्धमा स्थापित भएका र उहाँद्वारा जिउने व्यक्तिहरू भनेर बुझिन्छ। किनभने हामीले परमेश्वरले चाहनु भएको जस्तो जीवन जिउन पनि उहाँले नै हामीलाई सहायता गर्नुहुन्छ। हाम्रो यो अहोभाग्य, येशुको अहोभाग्य, यो अहोभाग्य मौका चाहिँ जुन प्रशस्तताको र भरपूर जीवन येशु प्रभुले हामीलाई दिनुहुन्छ। अनि तपाईँले यहाँनिर मैले सुरुमै पढेँ, येशु प्रभुले के भन्नुहुन्छ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। येशु प्रभुले दिने जीवन चाहिँ प्रशस्त मात्राको जीवन हो, घटी कमीको होइन। अनि येशु प्रभु संसारमा हामीलाई जीवन दिन आउनुभयो, त्यसैले हामीले सङ्कोचै मान्नु पर्दैन। एउटै कुरा के छ भने उहाँमा भरोसा गर्नुपर्छ, हामीले येशुको स्वर चिन्न सक्नुपर्छ। प्रभु येशुसँग हाम्रो सम्बन्ध कसरी अझै विकास हुनसक्छ, वृद्धि हुनसक्छ, हामी विश्वासमा कसरी बढ्न सक्छौँ, अथवा उहाँको स्वर सुनेर उहाँमा कसरी नजिक हुन सक्छौँ, यहाँनिर येशु प्रभुले भनेको कुराहरूमा बुझ्नलाई तपाईँ र मलाई एउटा आधार हामी हेर्छौँ यहाँनिर। उहाँमा हामी कसरी बढ्न सक्छौँ, एउटा पद यहाँनिर थियो, ओके, स्वरमा मेरा अरू भेडा छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछ। अब हामीले उहाँको स्वर सुन्नलाई के गर्नुपर्छ त्यो हामी हेर्न कोसिस गरिरहेका छौँ। हामीले येशूको आवाज सुन्न सिक्नुपर्छ, त्यसको अवस्थामा हामी जानुपर्छ। उहाँको आवाज सुन्न हामी कसरी सुन्न सक्छौँ त्यो भन्न खोजेको, हामी प्रभु येशूको सम्बन्धमा कसरी विकास गर्न सक्छौँ, उहाँको सम्बन्ध अझै गहिरो प्रकारले कसरी आउन सक्छौँ, यहाँ तिनवटा कुराहरू हामी पाउँदछौँ। पहिलो कुरा चाहिँ बाइबल अध्ययन। त्यस कारण तपाईँ र मेरो जीवनमा दिनदिनै एक्लै पनि एकान्तमा डिभोसन भन्छ बाइबल पढ्ने, परमेश्वरको वचनद्वारा हामीसँग उहाँ बोल्नुहुन्छ र उहाँको कुरा हामी सुन्न सक्छौँ, त्यसैले बाइबल अध्ययनमा भाग लिने, उहाँको वचन मा प्रभु येशूले आफूलाई हाम्रो सामु प्रकट गर्नुहुन्छ। जति उहाँको वचन हामी गहिरो प्रकारले हेर्छौँ त्यति परमेश्वर येशू प्रभुको बारेमा हामीलाई प्रकट हुन्छ, प्रकाश हुन्छ, होइन। अनि यहाँनिर दोस्रो कुरा, उहाँसँग निरन्तर प्रभु र हाम्रो मित्रको रूपमा बारम्बार हामीले प्रार्थना गर्छौँ। पहिलो चाहिँ बाइबल वचन अध्ययन, दोस्रो चाहिँ प्रार्थना, त्यो उहाँसँग प्रार्थना गर्ने, अनि उहाँको आत्मा जो हामीमा रहनुहुन्छ उहाँले हाम्रो हृदयसँग कुरा गर्नुहुनेछ र हाम्रो दैनिक जीवनमा हामीलाई डोर्याउनुहुन्छ। त्यसैले यो प्रार्थनाद्वारा परमेश्वरको आत्मा हामीसँग बोल्नुहुन्छ। त्यसैले तपाईँ र मैले प्रार्थना गर्ने भनेको चाहिँ कतिजना मान्छेहरूको विचारमा चाहिँ प्रार्थना चाहिँ परमेश्वरलाई हाम्रो खाँचोहरू पुरा लिस्टमा राखिदिने होइन। प्रार्थना भनेको चाहिँ परमेश्वरसँग सोच्ने, परमेश्वरकोलाई खोज्ने, उहाँको उपस्थिति खोज्ने। त्यसो गर्दाखेरि चाहिँ उहाँले हाम्रो जीवनमा सबै कुरा देखाएर हामीलाई डोर्याउनुहुन्छ, किनभने उहाँ त हाम्रो हृदयमै हुनुहुन्छ नि त, पवित्र आत्मामा, होइन। तेस्रो कुरा चाहिँ नियमित रूपमा सामूहिक आराधना सङ्गतिमा भाग लिनुपर्छ, एकअर्कालाई परमेश्वरप्रतिको हाम र विश्वास आफ्नो विश्वासमा परमेश्वरप्रति हाम्रो भरोसा बढाउन हामी एकले अर्कालाई प्रोत्साहन दिने। यहाँनिर हिब्रूमा यो कुरा सङ्गतिको बारेमा लेखेको छ, हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौँ। कतिजनाले सङ्गतिमा नजाने बानी हुन्छ, कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देऊ। यहाँनिर सङ्गतिमा एकसाथ भेला हुने र एकअर्कालाई प्रोत्साहन दिने, अनि यहाँनिर के भनेको छ भने सुरुमा एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने, त्यसको लागि तपाईँ र म भेट गर्नुपर्ने कुरा चाहिँ तेस्रो कुरा हामी हेर्छौँ, जसले गर्दा परमेश्वरको आवाज सुनेर हामी उहाँको सम्बन्धमा अझै गहिरो प्रकारले विकास गर्न सक्छौँ। तेस्रो र अन्तिम कुरा हामी हेर्छौँ, येशु असल गोठालो हुनुभएको कुराको योग्यता। त्यो महत्त्वपूर्ण कुरा चाहिँ उहाँसँग आफ्नो भेडाहरूको हेरचाह र सुरक्षा गर्ने अधिकार छ, त्यो येशु र उहाँको पिता परमेश्वर एक हुनुहुन्छ भन्ने तथ्यबाट आउँछ। परमेश्वर जो हुनुहुन्छ उहाँ येशु प्रभु नै हुनुहुन्छ, त्यसकारण येशु प्रभुलाई परमेश्वरबाट सबै अधिकार छ भेडाहरूको निम्ति, र उहाँले भेडाहरूलाई सुरक्षा गर्ने अधिकार, उनीहरूमाथि सबै अधिकार पिताद्वारा उहाँले पाउनुभएको छ। हामी यो कुरा योहन्नाको सुसमाचार 10:30 देख्छौँ, पिता र म एक हौँ, येशु प्रभुले यहाँ भन्नुहुन्छ, पिता र म एक हौँ। अनि वास्तवमा यो कुराले नै यहुदीहरूले येशु प्रभुलाई के भन्छ मार्ने षड्यन्त्र गर्छन्, किनभने येशुलाई दोष लगाउँछन् ईश्वर निन्दा भनेर। यहाँनिर 38 पनि येशु प्रभु र पिता एक हुनुहुन्छ भन्ने कुरा यहाँ देखिन्छ। यदि म पिताका काम गर्छु र पनि तिमीहरू ममाथि विश्वास गर्दैनौ भने यी कामहरूमाथि विश्वास गर, तिमीहरूले थाहा पाउन सक्नेछौ र बुझ्नेछौ कि पिता ममा हुनुहुन्छ र म पितामा छु। यो एकदमै महत्त्वपूर्ण त्रिएक परमेश्वरको एउटा सम्बन्धको बारेमा हो, अनि हाम्रो मानिसको दिमागले त्यति गहिरो प्रकारले बुझ्न सक्दैन त्रियेक परमेश्वर, किन परमेश्वर तिनवटा हुनुहुन्न, तर परमेश्वर तिनवटा व्यक्तित्वमा हुनुहुन्छ, पिता पुत्र पवित्र आत्मा, तर तिनै व्यक्तित्व एउटै परमेश्वर एउटै काम गर्नुहुन्छ, त्योभन्दा बढी हामीले बुझ्न सक्दैनौँ। अनि यहाँनिर जब येशु प्रभुले उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ भनेर यो दाबी गर्नुहुन्छ, यहुदीहरूले उहाँलाई मार्ने षड्यन्त्र गर्छन्, दोष लगाउँछन्। यहुदीहरूले उहाँलाई जवाब दिए, असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौ, तर ईश्वर निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुलाउँछौ। यहुदीहरूले येशु प्रभु परमेश्वरबाट आउनुभएको परमेश्वर हुनुहुन्छ भनेर चिन्न सक्दैन थिए, अनि येशु वास्तवमा साधारण व्यक्ति त हुनुहुन्न थियो, येशु प्रभु चाहिँ परमेश्वरसँगै अनन्त महिमामा अल्फा र ओमेगा हुनुहुन्छ, र पवित्र आत्माको शक्तिद्वारा एउटा कन्या केटीमा आश्चर्यजनक रूपमा उहाँ जन्मनु भएको थियो, उहाँको जन्मको कुरा, र येशु प्रभु पापरहित हुनुहुन्थ्यो। अनि अब अन्तमा हामीले येशु प्रभुले भन्नुभएको एकदमै अङ्ग्रेजीमा क्लाइमेटिक भनेको चाहिँ एकदमै उत्सर्गमा एकदमै महत्त्वपूर्ण कुरा चाहिँ हामी यहाँ हेर्दछौँ, 27 र 28। 27 के छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, तिनीहरूलाई म चिन्छु, तिनीहरू मेरो पछि आउँछन्। यहाँनिर तिनवटा कुरा, सुन्ने, चिन्ने, आउने कुरा छ। सो येशूको वचनका कुराहरू सुन्ने उहाँको भेडाहरूले सुन्छन्, अनि ती भेडाहरूलाई चाहिँ येशूले चिन्नुहुन्छ, होइन। बाइबलमा चाहिँ के लेखेको छ भने हामीलाई संसारको उत्पत्तिभन्दा पहिला नै उहाँले चिन्नुहुन्थ्यो भनेर लेखेको छ, अनि त्यसकारणले जब हामी येशूमा सुसमाचार सुनेर विश्वास गरेर नयाँ गरी जन्मिन्छौँ नचिन्ने कुरै भएन। त्यसकारण क्रिस्चियन जीवन चाहिँ येशूसँगको सम्बन्धको जीवन भनेर हामी प्रष्ट बुझ्छौँ अनि तिनीहरू मेरो पछि लाग्छन्। अर्को कुरा चाहिँ येशूकाहरू चाहिँ उहाँको पछि लाग्छन्, उहाँको अनुसरण गर्छन्, उहाँ सँगसँगै उहाँको आज्ञाहरू पालन गरेर जिउँछन्। येशूलाई प्रभुको रूपमा विश्वास गरेर उहाँलाई हृदयदेखि नै हामीले पछ्याउँछौँ भने उहाँले यहाँ जुन चाहिँ प्रतिज्ञा गर्नुभएको छ त्यो सबै कुरा चाहिँ त्यो येशूलाई पछ्याउनेहरूको लागि हो, तपाईँ र मेरो लागि हो भनेर हामी यहाँ देख्दछौँ। 28 भयो, तिनीहरूलाई म अनन्त जीवन दिन्छु। यो एउटा एकदमै ठुलो प्रतिज्ञा यहाँ गर्नुहुन्छ येशू प्रभुले। उहाँको स्वर सुन्ने, उहाँलाई पछ्याउनेलाई चाहिँ उहाँले के गर्नुहुन्छ? अनन्त जीवन दिनुहुन्छ, होइन? तिनीहरू कहिल्यै नष्ट हुँदैनन्। सी, यसले के देखाउँछ? जो व्यक्ति येशूलाई विश्वास गरेर पछ्याउँछ नि, कतिजना मान्छेहरू ब्याकस्लाइड भयो भन्छौँ नि हामीहरू, यो वचनमा चाहिँ कुनै पनि क्रिस्चियन ब्याकस्लाइड हुँदैन भन्ने कुरा बुझ्छौँ। किनभने त्यसलाई चाहिँ येशूको सुरक्षामा उनीहरू हुन्छन्, उहाँले दिएको अनन्त जीवन कहिले हराउँदैन। अब यहाँ एउटा गल्ती चाहिँ के हुन्छ भने कतिजना मान्छेहरू चाहिँ सिकर मात्रै हुन्छ क्या, हामीले विश्वासी बनाउँछौँ, ऊ त पास्टर पनि भइसकेको हुन्छ अनि पछि चाहिँ विश्वासी छोडेर जान्छ। त्यो के हो भने परमेश्वरमा वास्तवमा उनीहरूले जन्मै लिएको थिएनन् भन्ने अर्थ लाग्छ। त्यसैले यो बिब्लिकल शिक्षा तपाईँ र मैले बुझ्नुपर्छ कि एकचोटि मुक्ति पाइसकेको व्यक्तिले चाहिँ मुक्ति चाहिँ गुमाउँदैन। चर्च जाने, सबै कुरा गर्ने, प्रचार गर्ने कुरा चाहिँ उसले मुक्ति पाएको अर्थ होइन। मुक्ति पाएको चाहिँ येशूलाई पछ्याएर उहाँलाई चिन्ने हुनु पऱ्यो। कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन, येशूबाट खोसेर लैजाने केही कोही पनि हुँदैन। कति ठुलो प्रतिज्ञा उहाँले गर्नुहुन्छ, अनन्त जीवन, अजम्बरीको जीवन। हाम्रो भौतिक शरीर अन्त भएपछि हामीले पाउने होइनौँ कि आजदेखि नै हामीमा अनन्त जीवन सुरु हुन्छ, अहिले नै हामीले अनन्त जीवन पाइसक्यौँ जब हामीले विश्वास गर्यौँ। अनि त्यो जीवन चाहिँ अब अन्त हुँदैन, शरीरबाट हामीले सरेपछि अर्को महिमित शरीर पाउँछौँ, तर यो अनन्त जीवन निरन्तर अनन्तसम्म रहन्छ किनभने हाम्रो सम्बन्ध प्रभु येशूसँग अहिले नै भइसकेको छ। अनन्त जीवनको सम्बन्धमा येशू प्रभुले योहन्ना 17:3 यसरी भन्नुहुन्छ, अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन्, तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। यो भनाइअनुसार चाहिँ के हो त भन्दाखेरि परमेश्वरलाई चिन्नु, व्यक्तिगत रूपमा परमेश्वरको बारेमा जानकारी भएर उहाँको सब कुरा बुझेर उहाँमा भरोसा गर्ने व्यक्तिले परमेश्वरलाई चिनेको हुन्छ। दोस्रो कुरा, येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा चिनेको हुन्छ। भनाइको मतलब हाम्रो व्यक्तिगत सम्बन्ध, घनिष्ठ सम्बन्ध भएको हुन्छ, जुन सम्बन्ध येशू ख्रीष्टद्वारा, उहाँको रगतद्वारा, उहाँको क्षमाद्वारा हामी पाउँदछौँ। त्यसकारण त्यो चाहिँ अनन्त जीवन हो। त्यो अनन्त जीवन चाहिँ तपाईँ र मेरो जीवनबाट कसैले खोसेर लैजान सक्दैन भन्ने प्रतिज्ञा येशू प्रभुले यहाँ गर्नुभएको छ, होइन? कतिजना मान्छेहरूले के विचार गर्छन् भने क्रिस्चियनहरूले पनि यस्तो विचार गर्छन्, यो शरीरको छोडेपछि जब हामी स्वर्ग जान्छौँ अनि अनन्त जीवन उहाँले दिनुहुन्छ। त्यो गलत हो। जसले येशूलाई साँचो रूपमा विश्वास गर्छ यसै जीवनमा उनीहरू परमेश्वरबाट जन्मिएका हुन्छन् र उनीहरूमा अहिले नै अनन्त जीवन सुरु हुन्छ। त्यो चाहिँ सही बाइबलको शिक्षा हो, जुन येशूमा विश्वास गर्नेहरूद्वारा हामी अहिले नै परमेश्वरमा जन्म लिएर अनन्त जीवन सुरु गर्छौँ। हाम्रो अनन्त जीवन कहिले हराउँदैन अनि हामीलाई येशू प्रभुले सधैँको लागि डोर्याउनुहुन्छ। त्यसकारणले यो असल गोठालो र भेडाको सम्बन्धबाट हामीले यति धेरै ठुलो कुराहरू हामी सिक्न सक्छौँ अनि यो